أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قال رسول الله صلى الله عليه وآله وسلم اعتقاف أشهر الشهر رمضان يعدل حجتين وعمرتين. ناظرین محترم, آپ سب کو نور ولا ٹی وی پر خوش آمدید کہتے ہیں. جیسا کہ روایات میں ملتا ہے کہ ماہ مبارک رمضان کا پہلا اشرہ رحمت, دوسرا مغفرت اور تیسرا جہنم کی آگ سے نجات کا اشرہ ہے. اور روایات میں ملتا ہے کہ ماہ مبارک رمضان کا تیسرا اشرہ نہایتی اہمیت کا حامل ہے, اور اسی اشرے میں بہترین اور خاص جو عبادت ہے وہ اعتقاف ہے. اور اعتقاف وہ عبادت ہے کہ جس کے توسل سے ہم خوشنودی خدا کو حاصل کر سکتے ہیں. اسی تناظر میں آج کی ہماری گفتگو کا موضوع اعتقاف کی اہمیت, احکام اور فلسفہ پر مبنی ہے, جس کی وضاحت کے لیے کم المقدس کے معروف عالم دین حجت الاسلام علامہ غلام جعفر کو دعوت دی ہے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ.
ہم آپ کے نہایت ہی ممنون مشکور ہیں کہ آپ نے اپنے قیمتی وقت میں سے کچھ وقت ہمارے لیے اصلاح کے لیے نکالا. ہماری گفتگو کا آغاز اس سوال سے ہوگا کہ اعتقاف کی تعریف کیا ہے اور روایات میں اس کی اہمیت کیا ہے.
اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, الحمد لآلہ والصلاۃ علی اہلہا. سب سے پہلے تو ہم, ظاہر سی بات ہے, اعتکاف کی جیسا کہ روایات میں بہت زیادہ اہمیت بیان کی گئی ہے, تو ہم اعتکاف کی تعریف کو بیان کریں گے لغوی اعتبار سے اور اصطلاحی اعتبار سے. لغت کے اندر اگر جا کر آپ عربی ڈکشنریز کو اٹھائیں تو اعتکاف کا جو مادہ لکھا گیا ہے وہ عین کاف فا ہے, یعنی آکافا, عین کافا. اس کے جو معانی لکھے گئے ہیں ڈکشنری میں وہ ہیں خود کو روکنا, بند کر لینا, توقف کرنا. تو یہ خود کو ایک جگہ پر روک لینے کو, توقف کرنے کو اعتکاف کہتے ہیں. اور اعتکاف کا جو اصطلاحی معنی ہے اور جسے ہم عرف عام میں اعتکاف اعتکاف بولتے ہیں, وہ اعتکاف یہ ہے کہ انسان جو ہے وہ ماہ رمضان میں جو آخری اشرہ ہوتا ہے اس میں کم از کم 3 دن جو ہے کسی بھی جامع مسجد میں خدا کی قربت کی خاطر جو ہے وہ عبادت الہی میں مشغول رہے, البتہ روزے کی حالت میں. تو اس کو کہتے ہیں اعتکاف کی ایک اصطلاحی تعریف ہے. اب آتے ہیں کہ اعتکاف کی اہمیت کیا ہے روایات کی نگاہ میں. تو سب سے پہلے جو بات ہے وہ یہ کہ آیا یہ جو اعتکاف کا مادہ ہے کیا قرآن میں بھی استعمال ہوا ہے یا نہیں ہوا ہے. واقعاً قرآن کے اندر بھی اگر آپ نگاہ کریں تو تقریباً 9 بار جو ہے یہ مادہ قرآن میں استعمال ہوا ہے. آکفون, آکفین اور اس طرح کے کلمات جو ہیں وہ قرآن میں استعمال ہوئے ہیں. اور اگر آپ تاریخ اٹھا کر بھی دیکھتے ہیں تو تاریخ میں بھی ہمیں یہ ملتا ہے کہ اسلام سے آنے سے پہلے, یعنی پیغمبر اسلام سے پہلے بھی باقی انبیاء کی بھی یہ سنت اور طریقہ کار رہا ہے کہ وہ کسی بھی عبادت گاہ میں خدا کے لیے کچھ دنوں کے لیے وہ خلوت کیا کرتے تھے. تو وہی اعتکاف ہی اسے کہا جاتا تھا. اب آتے ہیں روایات کی طرف. تو سب سے پہلی روایت جو ہم نے پیغمبر اسلام سے ایک کتاب سے دیکھی ہے وہ روایت یہ ہے کہ پیغمبر اسلام فرماتے ہیں من اعتکف ایمانا واحتسابا غفر له ما تقدم من ذنبه, کہ جو شخص ایمان کی بنیاد پر, یعنی خداوند متعال پہ ایمان رکھتے ہوئے اعتکاف کرتا ہے اور اسی طریقے سے اپنا محاسبہ نفس کرتے ہوئے اعتکاف کرتا ہے, غفر له ما تقدم من ذنبه, تو اس کے جتنے بھی گزشتہ گناہ ہوتے ہیں وہ سب کے سب معاف کر دیے جاتے ہیں. تو یہ بہت بڑی اہمیت ہے اعتکاف کی کہ انسان کوئی اگر خدا پر ایمان رکھتے ہوئے اعتکاف میں بیٹھتا ہے تو کم از کم دن جو بتائے گئے ہیں وہ 3 دن ہیں, یعنی 3 دن میں انسان جو ہے اپنی پوری گزشتہ زندگی کے گناہ معاف کروا سکتا ہے. اور دوسری روایت جو ہمارے پاس پیغمبر اسلام سے ہے وہ یہ ہے کہ من اعتکف یوما ابتغاء وجه اللہ عز وجل جعل اللہ بینہ وبین النار 3 خنادق, کہ پیغمبر اسلام فرماتے ہیں کہ جو شخص 1 دن کا اعتکاف کرتا ہے اللہ کی خاطر, اللہ کی خوشنودی کی خاطر, تو خداوند متعال اس کے درمیان اور نار جہنم, جہنم کی آگ کے درمیان 3 خندقوں کا فاصلہ قرار دیتا ہے. 3 خندق, खंदक जो है, जैसे आपको मालूम है कि जंग खंदक हमारे यहाँ मशहूर है, कि एक बहुत बड़ा गोदाल जो है उसे खोद देना, तो बहुत बड़ी जो वो गोदाल होता है वो तीन, अगर कोई इंसान एक दिन के लिए खुदाबंद मुताल की खातर एतकाफ करता है तो उसके दरमियान और जहन्नम के दरमियान इतना फासला होगा जितना अगर तीन बड़े बड़े गोदाल जो है वो खोद दिए जाएं, तो इतना जितना वो फासला होता है उतना उस शख्स के दरमियान और नारे जहन्नम के दरमियान जो है वो फासला होगा। यानी रिवायत ये कहना चाहती है कि अगर आप एक दिन खुदाबंद मुताल के लिए एतकाफ करते हैं तो आप जो है नारे जहन्नम से बहुत दूर होंगे। और तीसरी रिवायत जो हमारे पास, जैसा कि आपने भी वो रिवायत पढ़ी है कि तकाफ़ अशर शहर रमज़ान यादल हजतैन व उम्रतैन, के माह रमज़ान के एक अशरे का एतकाफ जो है, 10 दिनों का एतकाफ जो है वो 2 हज्जों और 2 उम्रों के बराबर है। तो ये यानी देखें, 10 दिन का एतकाफ जो है 2 हज और 2 उम्रे का सवाब रखता है, उसके बराबरी करता है। तो ये भी वाकई एक एतकाफ की बहुत बड़ी अहमियत है। एक और रवायत जो इमाम सादिक अलैहिस्सलाम से है कि इमाम अलैहिस्सलाम फरमाते हैं कि एक साल जो है जो जंग बद्र है वो आ गई थी माह रमज़ानुल मुबारक में, तो पैगंबर इस्लाम उस माह रमज़ानुल मुबारक में एतकाफ नहीं कर पाए, एतकाफ में नहीं बैठ सके। तो फिर पैगंबर इस्लाम ने जो आने वाला साल हुआ, यानी दूसरा उसके बाद वाला जो माह रमज़ान आया, तो उसमें पैगंबर इस्लाम 20 दिनों का एतकाफ किया, 20 दिनों के लिए जो है वो एतकाफ में बैठे, 10 दिन जो है उसी माह रमज़ान के लिए एतकाफ किया, और 10 दिन जो गुज़श्ता साल एतकाफ में नहीं बैठ सके थे उसकी कज़ा करते हुए जो है पैगंबर इस्लाम ने एतकाफ किया। तो आपको मालूम है कि मुस्तहब आमाल जो होते हैं उनकी कज़ा नहीं होती हमारे यहाँ, लेकिन पैगंबर इस्लाम ने, यानी ये एक ऐसा मुस्तहब ताकीदी मुस्तहब अमल है कि पैगंबर इस्लाम जैसी शख्सियत ने उन 10 दिनों को की कज़ा की। तो ये खुद जो है एतकाफ की अहमियत पर यह चीज़ दलालत करती है। तो ये हमारे यहाँ इस तरह की जो है बहुत सारी और भी रवायात हैं जो एतकाफ की अहमियत के ऊपर दलालत करती हैं।
माशाल्लाह, जब एतकाफ की इतनी अहमियत है कि अगर कोई इंसान 3 दिन एतकाफ करे तो गुज़श्ता उनके गुनाह बख्श दिए जाते हैं, तो दूसरा सवाल इसी तनाजुर में ये है कि एतकाफ के अहकाम कौन से हैं?
जी, मराजे कराम ने अपनी तहज़ीहुल मसाइल में एतकाफ के बारे में बकायदा जो है एक मखसूस चैप्टर है जिसके अंदर एतकाफ के अहकाम को बयान किया है। एतकाफ के अहकाम, पहले तो बात हम ये करें कि एतकाफ की खुद 2 किस्में हो सकती हैं, वाजिब एतकाफ भी हो सकता है, मुस्तहब एतकाफ भी हो सकता है। वैसे तो जैसा कि हमने पहले भी बयान किया कि एतकाफ खुद एक मुस्तहब अमल है, लेकिन वाजिब कैसे हो सकता है? वाजिब इस तरह हो सकता है कि अगर आपने मन्नत मान लिया कि मेरा अगर फलां काम हो गया तो मैं मसलन 3 दिन के लिए या 10 दिन के लिए जो है वो माह रमज़ान मुबारक में एतकाफ़ बैठूंगा, तो ये उस सूरत में फिर अगर आपका काम हो जाता है तो फिर आपके ऊपर ये एतकाफ़ करना जो है वाजिब हो जाएगा। तो इसी तरह नाज़र व अहद व कसम की सूरत में एतकाफ़ वाजिब है, वरना एतकाफ़ एक जो है वो मुस्तहब अमल है। ये तो पहली 2 तकसीमें हमने कर ली एतकाफ़ की, वाजिब के अनवान से और मुस्तहब होने के अनवान से। अब आते हैं एतकाफ़ की शरायत की तरफ। तो एतकाफ की शरायत में कौन सी जगह होनी चाहिए, मकान के अतबार से कौन सा मकान होना चाहिए जहां पे इंसान एतकाफ में बैठे? ये तो पहली वाज़े बात है कि मस्जिद होनी चाहिए। मस्जिद में 4 मसाजिद की बहुत ज्यादा अहमियत बयान की गई है। पहली जो है वो मस्जिद अल हराम है, दूसरी मस्जिद नबवी है, तीसरी मस्जिद कूफा और चौथी मस्जिद बसरा है। इसके अलावा हर शहर की जो जामे मस्जिद है उसके अंदर इंसान जो है एतकाफ में बैठ सकता है। हमारे यहाँ बाज़ औक़ात ये देखा जाता है, जैसा कि ये बयान कर दिया, कि एतकाफ फ़कत और फ़कत मस्जिद में हो सकता है, जामे मस्जिद में, इसके अलावा किसी और मकान पे एतकाफ नहीं हो सकता। यानी कोई अगर शख्स चाहे कि मैं अपने घर में बैठ जाऊँ, नहीं हो सकता। इसी तरीके से हमने बाज़ जगहों पर देखा है कि बाज़ लोग जो हैं वो इमाम बारगाह में एतकाफ में बैठ जाते हैं, ये उनका एतकाफ बिल्कुल भी सही नहीं है शरीयत के निगाह में, क्योंकि शरीयत ने बता दिया है कि मस्जिद में, और वो भी जामे मस्जिद हो, उसके अंदर जो है वो, जी शरायत के मुताबिक नहीं, उसके अंदर जो है वो एतकाफ हो सकता है। ये मकान की बात हुई। ज़मान के एतबार से कितने दिन का एतकाफ होना चाहिए? कम अज़ कम जो एतकाफ है वो 3 दिन का होना चाहिए। यानी 3 दिन से कम अगर कोई एतकाफ बैठा तो वो एतकाफ नहीं होगा, उससे 3 दिन, ये कम अज़ कम 3 दिन है। लेकिन हाँ, इसमें ये बात याद रहे कि अगर कोई शख्स जो है 1 दिन एतकाफ बैठता है फिर दूसरे दिन भी एतकाफ बैठता है, तो अब दूसरे दिन जब वो बैठ गया है ग़ुरूब तक, तो फिर तीसरे दिन के लिए रुकना वहाँ पे ज़रूरी है, वो उठ नहीं सकता, ये उसके ऊपर वाजिब है, वाजिब हो जाएगा। इसी तरीके से अगर 3 दिन हो गए फिर वो 4th दिन भी बैठा है, 5वें दिन भी बैठा है, तो इस चौथे और पांचवें दिन में उसकी इजाजत थी उठने की, लेकिन अगर उसने पांचवा दिन भी मुकम्मल कर लिया तो फिर छठा दिन के लिए भी रुकना वहां पे जरूरी हो जाएगा। इसी तरीके से अगर वो सातवें दिन बैठता है, आठवां दिन भी कामिल करता है, पूरा करता है, तो फिर नौवें दिन के लिए रुकना भी वहां पे जरूरी हो जाएगा। तो ये जो है एक कानून है कि जब भी आप तीन दिन मुकम्मल हो जाएंगे, उससे ऊपर अगर दो दिन बैठेंगे मुकम्मल करें, तो फिर उससे अगला दिन जो है वो पूरा करना ज़रूरी हो जाएगा। तो ये, और दूसरी बात ये है कि ये टाइम कब से, यानी कहाँ से हम काउंट करेंगे कि फलां टाइम से लेकर फलां टाइम जो है वो इतकाफ़ होता है। जो तीन दिन का इतकाफ़ होगा वो तुलुए फजर से लेकर तीसरे दिन के गुरूब तक जो है ये पूरे तीन दिन शुमार होंगे। तो ये जो है पूरा टाइम है। इसके बाद जो है एक और चीज़ जो है वो जो शरायत में जिक्र किया गया वो रोज़ा रखना ज़रूरी है, यानी एतकाफ की हालत में इंसान को बारोज़ा होने चाहिए, रोज़े की हालत में होना चाहिए। लिहाजा अगर कोई मुसाफिर है, कोई शख्स मरीज़ है जो रोज़ा नहीं रख सकता, जिसके लिए माफ़ी है, तो वो एतकाफ में नहीं बैठ सकता। इसी तरीके से आप ऐसे दिनों में एतकाफ बैठ गए, इसके बाद मसलन आप 28 रमज़ान को जो है वो एतकाफ में बैठ गए, तो आप 28-29 उसके बाद मुमकिन है ईद हो जाए, तो ईद के दिन का रोज़ा रखना हराम है। इसलिए आपको जो है ऐसे तीन दिनों में बैठना चाहिए जिन तीन दिनों में इंसान रोज़ा रख सकता हो, किसी तरह की कोई ममानियत ना हो। तो ये इस तरह। और चौथी चीज़ जो है वो मुहर्रमात है। कुछ चीज़ें मोतकिफ़ के ऊपर जो है वो हराम हो जाती हैं, जैसे मसलन खुशबू का सूंघना, ये उसके ऊपर हराम है, नहीं सूंघ सकता एतकाफ़ की हालत में। इसी तरीके से मुजामियत करना जायज़ नहीं है, ख़रीदो फरोख्त करना जायज़ नहीं है, मगर ये कि मजबूरी की हालत, तो मजबूरी की हालत में ख़रीदो फरोख्त एतकाफ़ की हालत में भी जायज़ है। इसी तरीके से एतकाफ़ के मकाम से खारिज होना ये भी जायज़ नहीं है, हाँ मगर ज़रूरत की खातिर। ज़रूरत यह है, मसलन इंसान जो है उसके ऊपर गुस्ल वाजिब हो गया है, तो ज़ाहिर सी बात है मस्जिद के अंदर वो रुक भी नहीं सकता, तो फौरन जो है उसे एतकाफ, अगर गुस्ल जनाबत वाजिब हो गया तो फिर उस मकाम से खारिज होना, जाकर गुस्ल करना है, तो इस सूरत में कोई हर्ज नहीं है। इसी तरीके से वुजू अगर करना है बाहर है किसी जगह पर, अगर मस्जिद के अंदर ही वुजू की जगह है तो बेहतर यह कि वहीं पर वुजू करे, अगर बाहर कहीं पर वुजू की जगह है तो फिर वहाँ पर अगर वुजू करने जा रहा है तो कोई हर्ज नहीं है, ये ज़रूरत की खातिर है, इसमें कोई मुश्किल नहीं है। इसके बाद जो है सवाल ये किया जाता है कि क्या एतकाफ़ के दौरान जब हम बैठे हैं तो कोई मखसूस आमाल हैं जिनको अंजाम देना चाहिए। तो जो रवायात के अंदर हमारे यहाँ मिलता है वो तो एक अमल तो ख़ुद रोज़ा रखना एक अमल है एतकाफ़ का, और दूसरी बात यह है कि दुआ, ज़िक्र, तिलावत, ये सारी चीज़ें जो हैं, नमाज जो है इसमें मशगूल रहना चाहिए। इससे एक और चीज़ जो बहुत ही बेहतर है वो ये है कि इंसान उस दौरान जो है एक इल्मी महफ़िल का इनेकाद करे, यानी किसी ऐसे आलम दीन को बुला लिया जाए जो दीन शनास है, जो दीन को जानता है, तो आप उसके पास बैठें, उससे इन तीन दिनों में या दस दिनों में या नौ दिनों में जितने दिन भी आप एतकाफ़ बैठ रहे हैं तो उससे दीन के मुतालिक जो है वो मालूमात दें, ताकि आपकी दीन की इंफॉर्मेशन में जो है वो इजाफ़ा हो। तो इसी तरीके से हाँ, ख़वातीन और बच्चे जो है क्या वो एतकाफ़ में बैठ सकते हैं या नहीं, तो ख़वातीन और समझदार बच्चे, मुमय्यिज़ बच्चे, जो समझदार बच्चे हैं, अच्छे बुरे की पहचान रखते हैं, वो अपने वली की इजाज़त से, यानी खातून है अगर शोहरदार है तो अपने शोहर की इजाज़त से वो आ सकती है, एतकाफ़ में बैठ सकती है। इसी तरह के बच्चे जो है अपने वालिदैन की इजाज़त से जो है वो एतकाफ़ में बैठ सकते हैं। तो ये एक हमने खुलासा तन जो है वो एतकाफ़ के अहकाम बयान किए हैं, वरना और भी अहकाम हैं, जो भी इसके अहकाम जानना चाहता है वो तौज़ीह अल-मसाइल की तरफ जो है वो रुजू करे, वहाँ पर मुफस्सल जो है वो एतकाफ़ के मसाइल ज़िक्र किए गए हैं।
माशाल्लाह, वक्त की तकाजा को देखते हुए हमारा आपसे आखिरी सवाल है कि एतकाफ़ का फ़लसफ़ा क्या है?
देखें, हमारे यहाँ जितने भी अहकाम हैं उनका कोई ना कोई फ़लसफ़ा है, और बाज़ औक़ात ऐसा होता है कि वो फ़लसफ़ा और वो इल्लत और वजह जो है वो रवायात में ज़िक्र की गई होती है, और बाज़ औक़ात बयान नहीं की गई होती, और बाज़ औक़ात हम जो है उसको देख रहे होते हैं कि इसका फ़लसफ़ा ये हो सकता है, जो इंसान को वाज़ तौर पर समझ आ रहा होता है तो हम जो है उसको अच्छे तरीके से ख़ुद इंसान समझ सकता है, और उसको बयान उलमा जो है वो बयान करते हैं। तो एतकाफ़ भी ऐसी चीज़ है कि वाकई इसका भी एक फ़लसफ़ा है और जो इंसान को वाज़ तौर पर समझ आ रहा है। आप देखें, ये एक जो है आज जो एक माशीनी ज़िंदगी है और इसकी दौड़ है वाकई कि इंसान जो है सुबह से लेकर शाम तक जो है वो अपनी इस माशीनी ज़िंदगी में इतना मसरूफ़ हो गया, इतना मशगूल हो गया कि उसे खुदा, रसूल, पैगंबर, दीन, अहले बैत, हत्ता अहले बैत अलैहिस्सलाम जो है उनकी वो हकीकी पहचान और वो मारफत नहीं है, और इंसान ये समझता है कि मैं अपने दुनियावी कामों में इतना मसरूफ़ हो गया हूँ कि मेरे पास वक्त ही नहीं है कि मैं खुदा के लिए कुछ टाइम निकालूँ। अगर वो नमाज़ भी पढ़ता है, अगर जो लोग नमाज़ पढ़ते हैं, तो बाज़ औक़ात ऐसा देखा गया ہے کہ جو لوگ نمازی ہوتے ہیں وہ بھی نماز جو ہے وہ جلدی جلدی میں پڑھتے ہیں، ہمارے پاس ٹائم نہیں ہے۔ تو خود خالق کائنات نے اور دین اسلام نے یہ ایک بہت بڑا بہترین پروگرام دیا انسان کو کہ وہ اعتکاف کرے، یعنی کم از کم 3 دن، اگر زیادہ ٹائم ہے تو 10 دن جو ہے وہ بیٹھ جائے۔ تو بالخصوص جو ماہ رمضان کا آخری عشرہ ہے، باقی ایام جتنے بھی ہیں پورے سال میں، کوئی یہ ضروری نہیں کہ ماہ رمضان میں ہی انسان بیٹھے، ماہ رمضان کے علاوہ باقی ایام میں بھی انسان جو ہے وہ اعتکاف کر سکتا ہے۔ وہی احکام اور شرائط وہی ہونی چاہیے جو پہلے بیان کی گئی ہیں کہ روزے کس حالت میں ہونا چاہیے، لیکن جو ہے یہ جو ماہ رمضان ہے اس کی زیادہ فضیلت ہے۔ ہم آپ کو پتہ ہے کہ ایران کے اندر جو ہے ماہ رجب المرجب میں جو ہے کرونا سے پہلے بہت بڑا بہترین جو ہے اعتکاف کا پروگرام ہوتا تھا ایام البیض میں، 13, 14, 15 جو رجب ہوتی تھی اس میں۔ تو اسی طریقے سے باقی ایام میں بھی انسان اعتکاف میں بیٹھ سکتا ہے۔ تو بہرحال ماہ رمضان کی جو آخری عشرہ ہے اس میں اعتکاف کی بہت اہمیت ہے۔ یہ جو 3 دن ہیں ان کے اندر اگر انسان کیا کرتا ہے، انسان در حقیقت اپنے آپ کو خالص کر لیتا ہے خدا کے لیے، خدا کی بندگی کے لیے۔ اچھا، یہ بھی ہم نے دیکھا کہ اعتکاف کے کوئی اور مخصوص اعمال بھی نہیں رکھے گئے، شاید اس کی یہ بھی ایک حکمت ہو سکتی ہے کہ انسان کو آزاد چھوڑا ہے کہ آپ ان 3 دنوں میں خداوند متعال سے جو کہنا چاہتے ہیں وہ کہیں، جس طریقے سے کہنا چاہتے ہیں کہیں، اور خدا سے وہ خلوت کریں، راز و نیاز کریں،
کوئی حجاب نہیں ہے
بالکل۔ اور پھر اعتکاف کی کچھ فوائد جو ہمیں ملتے ہیں، مثلا غور و فکر کرنے کے لیے بہترین وسیلہ ہے اعتکاف۔ کہ دیکھیں قرآن میں، روایات میں کتنا جو ہے وہ فکر اور غور و فکر کے اوپر جو ہے وہ توجہ دلائی گئی ہے کہ انسان جو ہے وہ غور و فکر کرے، اور اتنی عبادت شمار کی گئی ہے غور و فکر کرنا۔ تو یہ ایک بہترین وقت ملتا ہے انسان کو کہ اس ٹائم میں جو ہے وہ اللہ کی کائنات میں خود خداوند متعال کے متعلق، اللہ کے وجود کے متعلق، اہل بیت، دین، یہ جتنی چیزیں ہیں اس کے متعلق جو ہے وہ ان 3 دنوں میں یا 10 دنوں میں جو ہے وہ فکر کرے، غور کرے۔ اور اسی طریقے سے باقی دنوں میں اگر انسان کو دعا کا، تلاوت کا، یا اس انداز میں خدا سے راز و نیاز کا وقت نہیں ملتا، تو یہ اعتکاف کا جو دورانیہ ہے اس کے اندر انسان کو ایک بہترین وقت ملتا ہے کہ وہ خداوند متعال سے اپنے دعا کرے، تلاوت قرآن کرے، تلاوت قرآن، قرآن کے معنی کو، مفاہیم کو سمجھے کہ کیا قرآن ہم سے کیا کہنا چاہتا ہے۔ اسی طریقے سے ایک اور چیز جو ہے وہ انسان کے لیے وہ محاسبہ نفس ہے کہ انسان دیکھے کہ میں نے ساری زندگی میں کیا کیا ہے، میں اتنی دوڑا، اس بھاگ دوڑ میں جو لگا ہوا ہوں دنیا کی، بالآخر یہ جو انسان کو ٹائم ملتا ہے اعتکاف میں، وہ دیکھے کہ واقعاً میں نے کیا کیا ہے، اپنا نفس کا محاسبہ کرے۔ کہ خود روایات کے اندر بہت بڑی اہمیت ہے نفس کے محاسبے کی۔ اور اسی طریقے سے ایک انسان کو توبہ کا وقت ملتا ہے کہ اس دورانیے میں انسان جو ہے وہ توبہ کرے، جیسا کہ روایت بھی تھی کہ اگر انسان جو ہے وہ 3 دن کے لیے اعتکاف کرتا ہے تو گزشتہ جو ہے اس کے گناہ جو ہے وہ معاف کر دیے جاتے ہیں۔ تو یہی اس کا فلسفہ ہے کہ انسان جو ہے وہ اس حالت میں بیٹھ کر خود ان ایام کو، اپنے آپ کو خداوند متعال کی عبادت کے لیے خاص کر دے، اور جتنا بھی ان 3 دنوں میں یا 10 دنوں میں فائدہ اٹھا سکتا ہے وہ ان دنوں سے فائدہ اٹھائے، اور یہی اس کا فلسفہ ہے۔
ماشاءاللہ، بہت شکریہ کہ آپ نے اعتکاف کی اہمیت اور احکام اور فلسفے پر گفتگو کرتے ہوئے یہ فرمایا کہ واقعاً فکر کرنے کا ایک جو ہے زمینہ فراہم ہوتا ہے، توبہ کرنے کا زمینہ فراہم ہوتا ہے۔ ناظرین محترم، جیسا کہ آپ نے دیکھا کہ آغا صاحب نے اعتکاف کے فلسفے پر گفتگو کرتے ہوئے یہ فرمایا کہ اگر انسان 3 دن کم از کم خدا کے لیے مختص کر دے تو لقائے الہی کی منزل تک پہنچ سکتا ہے۔ ہمارا وقت ختم ہوا چاہتا ہے، انشاءاللہ دوبارہ آپ کی خدمت میں نئے موضوع اور نئے مہمان کے ساتھ خدمت میں حاضر ہوں گے۔ تب تک کے لیے اجازت دیجیے۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔